आज शबे आशूर है, आज बात होगी इमाम आली मकाम, इमाम अर्श मकाम, इमाम तिश्ना काम, इमाम हुसैन रदी अल्लाह तआला की। इनसे लड़ाई न लड़ना, ये तो जो दुआ मांगते हैं वो कबूल होती है। इनके इशारों से कायनात उलट पलट हो सकती है। इनको नाराज़ किया तो रसूल पाक भी नाराज़ हो जाएंगे। प्यारे आका अलैहिस्सलाम ने आपका नाम हुसैन और शब्बीर रखा और आपको अपना बेटा फरमाया। आपसे पूछा गया अहले बैत में आपको सबसे ज़्यादा प्यारा कौन है, फरमाया हसन और हुसैन। उस वक्त तक इमाम हुसैन के तकरीबन तमाम साथी शहीद हो चुके थे, भाई भतीजे भांजे। काफिला अहले बैत के हर फर्द की जबान प्यास से खुश्क हो चुकी थी, जबानें सूख गई थी, लेकिन जो ना सूखा वो ईमान था, जो ना झुका वो हुसैन का सर था, और जो ना बुझा वो वफा का चराग था। आज 10 मुहर्रमुल हराम है, आज शबे आशूर है, और हमारी इस वेब सीरीज़ की भी आज आखिरी एपिसोड है, और वेब सीरीज़ का नाम है अजमतो शाने अहले बैत रसूल। अल्हम्दुलिल्लाह तकरीबन 9 एपिसोड में हमने अहले बैत के फ़ज़ाइल कुरान व हदीस से जाने, उम्महातुल मोमिनीन का जिक्र खैर हुआ, खातून जन्नत का जिक्र हुआ, मौला अली का हुआ, इमाम हसन का हुआ, और आज बात होगी इमाम आली मकाम, इमाम अर्श मकाम, इमाम तिश्ना काम, इमाम हुसैन रदी अल्लाह तआला अन्हु की। हस्बे मामूल अपनी इस एपिसोड में पहले एक वाकया, फिर हज़रत इमाम हुसैन की सीरत, और फिर आखिर में उन्हीं का खूबसूरत फरमान। नाज़रीन 61 सने हिजरी 10 मुहर्रमुल हराम और जुमे का दिन इमाम आली मकाम रदी अल्लाह तआला यजीदियों के सामने खड़े उन्हें नसीहतें फरमा रहे थे, कत्ले नाहक से बाज रहने की तलकीन कर रहे थे। करबला की पुरसोस फ़जाएँ थीं, और इसी दौरान यजीदियों में से एक बदबخت मालिक बिन उरवा अहले बैत के खैमों के करीब हिफाजत की गई जो रोशन आग थी, हिफाजत के लिए जो रोशन की गई आग थी, उसको देखकर इमाम आली मकाम से कहता है कि ए हुसैन, तुमने वहाँ की आग से पहले यहीं आग लगा दी। माअल्लाह, ये जुमला सुनते ही इमाम जलाल में आ जाते हैं। आप रदी अल्लाह तआला उससे फरमाते हैं, ए दुश्मन खुदा, तू झूठा है, क्या तुझे ये गुमान है कि माअल्लाह मैं दोजख में जाऊँगा। इमाम आली मकाम के काफिले के एक जानिसार हज़रत मुस्लिम बिन औस सजा, आप रदी अल्लाह तआला इमाम आली मकाम से उस बदबخت के मुंह पर तीर मारने की इजाज़त तलब करते हैं। इमाम आली मकाम ये कहते हुए मना फरमाते हैं कि नहीं, हमले का आगाज़ हमारी तरफ से नहीं होना चाहिए, इस बदबخت पर हथियार उठाने से आपने मना किया। लेकिन इमाम को तकलीफ़ बड़ी पहुँची थी, आप फिज़िकल हथियार उठाने की इजाज़त तो आपने ना दी, मगर ख़ुद एक हथियार इस्तेमाल किया, और वो कौन सा हथियार है? वो हथियार है जो एक मोमिन का सबसे पावरफुल हथियार है, वो है दुआ। नबी पाक ने फरमाया ना, अद्दुआ सिलाहुल मोमिन, दुआ मोमिन का हथियार है। तो आप रदी अल्लाह तआला अन्हु अपने रब की बारगाह में दुआ के लिए हाथ उठाते हैं और मालिक से अर्ज करते हैं, ऐ रब कहार, इस शरीर को जहन्नम के अजाब से कबल भी इस दुनिया में आग के अजाब में मुबतला फरमा। नाजरीन हाथ अभी दुआ से नीचे नहीं हुए थे कि हुसैन के रब ने उनकी पुकार सुन ली रदी अल्लाह तआला अन्हु, फौरन आपकी दुआ कबूल हुई, और उस गुस्ताख के घोड़े का पांव जमीन के एक खड्डे पर पड़ा, एक ऐसी जगह थी जहां पर पांव उसका पड़ गया, और घोड़े को एक जोरदार सा झटका लगा, और झटका लगने से वो बेअदब वो गुस्ताख यजीदी घोड़े से नीचे गिर गया, उसका पांव रिकाब में उलझ गया, घोड़ा उसे घसीटता हुआ दौड़ा, बिलाखिर उसे आग की खंदक में डाल दिया, और वह बदनसीब आग में जलकर भस्म हो गया। ये देखकर इमाम आली मकाम रदी अल्लाह तआला अन्हु ने सजदे शुक्र अदा किया और अल्लाह पाक की हमद की और बारगाह इलाही में अर्ज़ की, या अल्लाह तेरा शुक्र है कि तूने आले रसूल के गुस्ताख को सजा दी। अल्लाह की बारगाह में ये मकाम है करबला में अपना सब कुछ कुर्बान करने वाले अपने हबीब के नवासे हमारे इमाम, इमाम आली मकाम, इमाम हुसैन रदी अल्लाह ताला अन्हु का। नाज़रीन मगर यहाँ एक और बात भी समझने वाली है कि ये एक नहीं और भी कई करामतें थी जो 10 मुहर्रम को आशूरा के दिन करबला के मैदान में इमाम हुसैन ने यूँ समझिए कि यजीदियों के सामने पेश फरमाई। मगर कहते हैं ना, जिसके दिल पे मोहर हो, ये तमाम बातें तो वाज़े ऐलान कर रही थी कि इनसे लड़ाई ना लड़ना, ये तो जो दुआ मांगते हैं वो कबूल होती है। इनके इशारों से कायनात उलट पलट हो सकती है। इनको नाराज़ किया तो रसूल पाक भी नाराज़ हो जाएंगे, अल्लाह भी नाराज़ हो जाएगा, मगर उन यजीदियों की आंखों पर एक ऐसा लालच का पर्दा था कि सब कुछ उन्हें नज़र ना आया। आइए अब इमाम हुसैन रदी अल्लाह तआला का कुछ जिक्र खैर और आपका तारुफ मज़ीद सुनते हैं। इमाम आली मकाम इमाम हुसैन रदी अल्लाह तआला की कुन्नियत अबू अब्दुल्ला और अलकाब सिबत रसूलुल्लाह और रईहानतुर रसूल यानी रसूल के फूल हैं। आप रदी अल्लाह तआला की विलादत हिजरत के चौथे साल 5 शाबानुल मुअज्जम को मदीना मुनव्वरा में हुई। प्यारे आका ने आप रदी अल्लाह तआला के कान में अजान दी और आपको घुट्टी अता फरमाते हुए अपनी दुआओं से नवाजा। प्यारे आका अलैहिस्सलाम ने आपका नाम हुसैन और शब्बीर रखा और आपको अपना बेटा फरमाया। नाज़रीन हज़रत इमाम आली मकाम रदी अल्लाह तआला की विलादत के साथ ही आपकी शहादत की खबर मशहूर हो चुकी थी। حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ پیارے آقا علیہ الصلاۃ والسلام نے فرمایا، مجھے جبریل نے خبر دی کہ میرے بعد میرا بیٹا حسین زمین طف میں قتل کیا جائے گا، اور جبریل میرے پاس یہ مٹی لائے، انہوں نے بتایا کہ یہ حسین کے مقتل یعنی شہادت کی جگہ کی خاک ہے۔ ناظرین، طف کوفہ کے قریب اس جگہ کا نام ہے جس کو کربلا کہا جاتا ہے۔ پیارے آقا نے یہ بھی فرمایا کہ حسین ابن علی کو 60 ہجری کے اختتام پر شہید کر دیا جائے گا۔ اس حدیث مبارکہ میں نبی کریم علیہ الصلوۃ والسلام نے نہ صرف امام حسین رضی اللہ تعالیٰ عنہ کی شہادت کی جگہ بتائی بلکہ یہ بھی ارشاد فرما دیا کہ یہ عراق کا میدان کربلا ہوگا۔ ایک دن نبی پاک علیہ الصلوۃ والسلام حضرت امام حسین کو اپنے سیدھے پاؤں اور اپنے صاحبزادے حضرت ابراہیم رضی اللہ تعالیٰ عنہ کو اپنے لیفٹ پاؤں پر بٹھائے ہوئے تھے کہ جبریل امین حاضر ہوئے اور عرض کی، یا رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم، خدا تعالیٰ ان دونوں کو آپ کے پاس جمع نہیں رہنے دے گا، ان میں سے ایک کو واپس بلا لے گا، آپ ان دونوں میں جسے چاہیں پسند فرما لیں۔ پیارے آقا علیہ الصلوۃ والسلام نے کیا خوب فرمایا، فرماتے ہیں اگر حسین کا انتقال ہو جاتا ہے تو علی اور فاطمہ کو تکلیف ہوگی اور مجھے بھی شدید تکلیف ہوگی، اور اگر ابراہیم وفات پا جائیں تو زیادہ غم مجھ کو ہوگا، اس لیے مجھے اپنا غم پسند ہے۔ ناظرین، اس واقعے کے 3 روز بعد پیارے آقا علیہ الصلوۃ والسلام کے شہزادے حضرت ابراہیم رضی اللہ تعالیٰ عنہ وفات پا گئے۔ اس کے بعد جب بھی امام حسین نبی پاک کی خدمت میں آتے تو حضور مرحبا فرماتے اور ان کی پیشانی کو بوسا دیتے اور لوگوں سے فرماتے کہ میں نے حسین پر اپنے بیٹے ابراہیم کو قربان کر دیا ہے۔ حضرت امام حسین کے فضائل بہت ساری حدیثوں میں بیان کیے گئے۔ نبی پاک نے فرمایا، حسین مجھ سے ہیں اور میں حسین سے ہوں۔ ایک دفعہ پیارے آقا علیہ الصلوۃ والسلام مسجد میں تشریف لائے تو فرمایا، چھوٹا بچہ کہاں ہے؟ حضرت امام حسین دوڑتے ہوئے آئے تو حضور کی گود میں آ کر بیٹھ گئے، اپنی انگلیاں آپ کی داڑھی مبارک میں داخل کر دیں۔ پیارے آقا علیہ الصلوۃ والسلام نے ان کا بوسا لیا، پھر فرمایا، اے اللہ، میں حسین سے محبت کرتا ہوں، تو بھی اس سے محبت فرما، اور اس سے محبت فرما جو اس سے محبت رکھے۔ نبی پاک صحابہ کرام سے ارشاد فرماتے، جسے پسند ہو کہ کسی جنتی جوانوں کے سردار کو دیکھے تو وہ حسین ابن علی کو دیکھ لے۔ پیارے آقا حسنین کریمین کو پھول کی طرح سونگھتے تھے اور سینہ مبارکہ سے لپٹاتے تھے۔ آپ سے پوچھا گیا، اہل بیت میں آپ کو سب سے زیادہ پیارا کون ہے؟ فرمایا، حسن اور حسین۔ فرمایا، حسین مجھ سے ہیں اور میں حسین سے ہوں، اللہ پاک اس سے محبت فرماتا ہے، اور جو حسین سے محبت کرتا ہے، حسین اسبات میں سے ایک سبت ہیں۔ ناظرین، سبت اس درخت کو کہتے ہیں جس کی جڑ ایک ہو اور شاخیں بہت۔ علماء فرماتے ہیں کہ پیارے آقا علیہ الصلوۃ والسلام نے امام حسین رضی اللہ تعالیٰ کو سبت فرمایا، اس میں اشارہ تھا کہ میرے حسین سے میری نسل چلے گی اور ان کی اولاد سے مشرق و مغرب بھر جائے گی۔ آج دیکھ لیا جائے، سادات کرام مشرق و مغرب پوری دنیا میں ہیں، اور یہ بھی کہ حسنی سید تھوڑے ہیں اور حسینی سید بہت زیادہ ہے۔ یہ دراصل پیارے آقا علیہ الصلوۃ والسلام کے فرمان عالی شان کا ظہور ہے۔ مولا علی شیر خدا کے فرمان کے مطابق حضرت امام حسن رضی اللہ تعالیٰ کی شکل مبارک سر سے سینے تک پیارے آقا علیہ الصلوۃ والسلام سے مشابہ تھی، اور امام علی مقام امام حسین رضی اللہ تعالیٰ سینے سے پاؤں کے ناخن مبارک تک نبی پاک علیہ الصلوۃ والسلام کے سراپے سے ملتے تھے۔ اعلیٰ حضرت امام اہل سنت کا وہ شعر یاد آ گیا، ایک سینے تک مشابے، ایک وہاں سے پاؤں تک، حسن سبتین ان کے جاموں میں ہے نیما نور کا۔ ناظرین، آپ رضی اللہ تعالیٰ عنہ بہت زیادہ عبادت کیا کرتے تھے، آپ نے تقریباً 25 حج پیدل فرمائے، روزہ، صدقہ و خیرات اور دوسرے نیک کام آپ کی زندگی کا حصہ تھے، آپ نماز سے بھی بڑی محبت فرماتے تھے۔ آپ کے صاحبزادے حضرت امام زین العابدین رضی اللہ تعالیٰ عنہ فرمایا کرتے کہ میرے والد گرامی امام حسین رضی اللہ تعالیٰ عنہ دن اور رات میں 1000 رکعت نوافل ادا فرمایا کرتے تھے۔ اب ذرا غور کریں ناظرین، جنتی نوجوانوں کے سردار ہیں، نبی پاک سے ایسا قرب حاصل ہے، مگر پھر بھی نوافل کا شوق ہے، ہمارے گناہ ہی ختم نہیں ہوتے، ہماری خطاؤں کا بار سر پر ہے، مگر یہاں لوگ فرض بھی نہیں پڑھتے، سنتیں بھی نہیں پڑھتے، واجب نہیں پڑھتے، نفل تو دور کی بات ہے، اللہ کرے کہ ہمیں نمازوں کے ساتھ ساتھ نفل نماز سے بھی محبت ہو جائے۔ ناظرین، 10 محرم کی رات ہے، آپ رضی اللہ تعالیٰ عنہ اپنے پیارے بھائی جان حضرت عباس علمبردار رضی اللہ تعالیٰ عنہ سے فرماتے ہیں، بھائی جان، کسی طرح یہ لڑائی کل تک ڈیلے ہو سکتی ہے؟ اب ذرا غور کریں، یہ ڈیلے کیوں مانگا جا رہا تھا، ایک دن کا اسٹے کیوں مانگا جا رہا تھا؟ اس لیے نہیں کہ فیملی کے ساتھ رات گزارنی ہے، کچھ وصیتیں کرنی ہے، کچھ مزید پلاننگ کرنی ہے، وجہ کیا تھی؟ کہتے ہیں، آج کی رات ہمیں اللہ پاک کی عبادت کے لیے مل جائے، اللہ قریب خوب جانتا ہے کہ مجھے نماز، تلاوت قرآن اور کثرت کے ساتھ دعا مانگنا اور استغفار کرنا بہت پسند ہے۔ ذرا سوچے تو، بیوی بچے سب بھوکے پیاسے ہیں، معلوم ہے کہ یزیدی کتنے بدبخت ہیں، کیسے بد اخلاق، اور دشمن کی طرف سے رحم کی کوئی امید نہیں ہے، اور فکر اور خواہش کس چیز کی ہے کہ ایک رات اور مل جائے نماز کے لیے، عبادت کے لیے، مالک سے تعلق اور بڑھ جائے۔ اب ذرا غور کریں کہ یہ क्या कमाल की हस्ती है और कैसा इनका इबादत का शौक था। नाज़रीन, आप रज़ी अल्लाह तआला अपने नाना जान, अपने वालिद और बड़े भाई की तरह सखावत में बेमिसाल थे। अल्लाह की बारगाह में बांटना सीखना होना तो कोई इस घराने से सीखे। शेर है ना कि जो तुमसे ना मांगूं तो फिर किससे मांगूं, तुम्हारा तो सारा घराना सखी है। एक मरतबा एक फ़कीर मदीना पाक की गलियों से होता हुआ आपके मकान पर पहुँचा और उसने दरवाजे पर दस्तक दी और अशआर की सूरत में कहा, जिसने आपसे उम्मीद रखी और जिसने आपके दरवाजे पर दस्तक दी वो कभी ना उम्मीद नहीं हुआ। आप साहिब जूदो करम बल्कि जूदो सखावत के चश्मे हैं। और जब ये बातें कह रहा था उस वक्त आप रज़ी अल्लाह तआला घर में ही नमाज में मशगूल थे। नमाज अदा फरमा कर आप दरवाजे पर तशरीफ़ लाए तो देखा सामने एक देहाती खड़ा है जिसकी शक्ल गुरबत और भूख का ऐलान कर रही थी। आपने अपने ग़ुलाम से फरमाया, हमारे खर्च में से कितना माल बचा हुआ है? अर्ज़ की, हुज़ूर 200 दरहम है जो आपके हुक्म के मुताबिक आपके अहल खाना पर खर्च करने हैं। आपने फरमाया, जाओ सब ले आओ, क्योंकि वो शख्स आया है जो मेरे घर वालों से ज़्यादा इन दिरहमों का हकदार है। चुनाचे फिर आपने अपने घर वालों के खर्च के लिए रखे गए वो सारे दिरहम इस फ़कीर को दे दिए। सिर्फ ये नहीं कि ये दिरहम आपने इस फ़कीर को दिए, फरमाए ये ले लो और इनके कम होने पर मैं तुमसे माफ़ी चाहता हूँ, हमें हर हाल में मेहरबानी ही का हुक्म है, ये कम है और अगर और ज़्यादा होते तो वो भी तुम्हें दे देता। फ़कीर ने दिरहम लिए, आपको दुआएँ देता हुआ, तारीफ़ें करता हुआ खुशी खुशी वहाँ से रुखसत हो। इस तरह एक मरतबा आप रज़ी अल्लाह तआला की सवारी का गुजर चंद मसाकीन के पास से हुआ। वो बच्चे खुचे रोटियों के टुकड़े खा रहे थे। आपने उन्हें सलाम किया। मसाकीन ने सलाम का जवाब देने के बाद आपको खाने की दावत दी। जवाब में आप रज़ी अल्लाह तआला ने 20वें पारे में सूरह कसस की आयत नंबर 83 का एक हिस्सा तिलावत फरमाया, जिसका तर्जुमा यह है कि जो ज़मीन में तकब्बुर नहीं चाहते और ना फसाद। आयत तिलावत करके इमाम हुसैन अपनी सवारी से नीचे आ गए और उनके साथ बैठ गए खाने के लिए। जब खाना तनावुल फरमाया तो उसके बाद आपने उन मसाकीन से इरशाद फरमाया, मैंने तुम्हारी दावत कबूल की, अब तुमने मेरी दावत कबूल करनी है। फिर आपने उनके लिए सवारी का इंतज़ाम किया, घर लाए, खाना खिलाया, कपड़े दिए, दिरहम अता फरमाए, यानी उनको बस माशाल्लाह जिसको कहते हैं ना कि बागो बहार कर दिया। आप रज़ी अल्लाह तआला ने हुस्ने सलूक के असबाक अपने नाना जान से पढ़े थे ना। एक मरतबा इसाम बिन मुस्तलिक नामी शख्स जो कि मौला अली शेर खुदा करम अल्लाह तआला वजहुल करीम से बोग्ज रखता था, एक मरतबा इमाम अली मकाम इमाम हुसैन के सामने आपको और मौला अली को बुरा भला कहने लगा। आपने उसको झिड़कने या जवाबी कार्रवाई करने के बजाय आऊद बिल्ला और बिस्मिल्ला पढ़ने के बाद कुरान पाक की सूरह आराफ से चंद आयत मुबारक तिलावत फरमाई, जिनका तर्जमा यह है, ए महबूब माफ़ करना इख्तियार करो और भलाई का हुक्म दो और जाहिलों से मुँह फेर लो, और ऐ सुनने वाले अगर शैतान की तरफ से कोई वसवसा तुझे उभारे तो अल्लाह की पनाह मांग, बेशक वही सुनता जानता है। बेशक वो जो डर वाले हैं जब उन्हें किसी शैतानी ख्याल की ठेस लगती है तो वो होशियार हो जाते हैं, उसी वक्त उनकी आंखें खुल जाती हैं। आयात तिलावत फरमाने के बाद आपने उससे फरमाया, अपने ऊपर बोझ हल्का रख और मैं अल्लाह से तेरे लिए और अपने लिए मगफ़रत का सवाल करता हूँ। उसके अलावा आप रज़ी अल्लाह तआला ने उसके साथ इस कदर अफ़्वो दरगुज़र नरमी व खुश अखलाकी से अंदाज इख्तियार किया कि उस शख्स की दुश्मनी एकदम मोहब्बत में तब्दील हो गई और वो कहने पर मजबूर हो गया कि रूए ज़मीन पर इमाम हुसैन रज़ी अल्लाह तआला ने और इनके अब्बू जान हज़रत अली से ज़्यादा मेरे नज़दीक कोई महबूब नहीं। नाज़रीन, ये वो अंदाज़ है जो मुझे और आपको सीखना है। दुश्मन को दोस्त बनाया जा सकता है दुश्मनी के ज़रिए नहीं, हुस्ने अखलाक के ज़रिए, माफ़ी और दरगुजर के ज़रिए, अच्छी तदबीर और एहसान के ज़रिए। अल्लाह करे ये बात हमें समझ आ जाए। नाज़रीन, इमाम आली मकाम इमाम हुसैन रज़ी अल्लाह तआला अपने वालिद गिरामी हज़रत मौला अली शेर खुदा से बेहद प्यार करते थे, इसी वजह से आपने अपने तमाम बेटों के नाम अली रखे थे। हाँ, बड़े शहजादे का नाम अली अकबर, उनसे जो छोटे थे उनका नाम इमाम ज़ैनुल आबदीन, उन मशहूर तो इमाम ज़ैनुल आबदीन के नाम से हैं मगर उनका असल नाम अली औसत रदी अल्लाह तआला है, और सबसे छोटे शहजादे हज़रत अली असगर रदी अल्लाह तआला हैं। इमाम ज़ैनुल आबदीन के अलावा आपके दोनों शहजादे अपने अबू जान इमाम अली मकाम के साथ मैदान करबला में शहीद हो गए थे। अली अकबर भी भरी जवानी में शहीद हो गए और अली असगर बिल्कुल छोटे से थे, दूध पीते थे, वो भी शहीद हो गए। नाज़रीन, हज़रत अमीर माविया रदी अल्लाह तआला की वफ़ात के बाद यजीद खलीफा बनता है और चाहता है कि सब उसकी खिलाफत को तस्लीम करें। सोचता है कि इमाम आली मकाम इमाम हुसैन अगर उसके हाथ पर बेयत कर लें तो ये उसके अहल होने की सनद हो जाएगी और फिर दूसरों के लिए एतराज़ का रास्ता बंद हो जाएगा। सो इमाम आली मकाम से बेयत का मुतालबा किया जाता है। अब ये कैसे मुमकिन था कि प्यारे आका अली सलातुस्सलाम के नवासे होकर, मौला अली शेर खुदा के शहजादे होकर, इस बदबख्त व ज़ालिम फासिक व फाजिर के हाथ पर बेयत हो जाते? आप मना फरमा देते हैं। साथ ही कूफियों की तरफ से आपके पास हज़ारों ख़त आते हैं कि आप यहाँ तशरीफ लाएँ, हम आपके हाथ पर बैत करना चाहते हैं। हम यजीद जैसे जालिम और नाअहल शख्स को खिलाफत का हकदार नहीं समझते। आप हजरत मुस्लिम बिन अकील रदी अल्लाह तआला अन्हु को हालात मालूम करने के लिए भेजते हैं। कूफी इमाम मुस्लिम के साथ बड़े अच्छे तरीके से पेश आते हैं। ये देखकर आप रदी अल्लाह तआला امام کو پیغام بھیج دیتے ہیں کہ یہ اپنے دعووں میں سچے ہیں، میری بھی بیعت کر لی ہے، آپ بھی تشریف لے آئیں۔ خط روانہ ہوتا ہے اور یہاں پیچھے سے یزید ابن زیاد کو کوفہ بھیج دیتا ہے۔ کوفہ والے ابن زیاد اور یزید کے ظلم سے ڈر کر امام مسلم کا ساتھ چھوڑ دیتے ہیں اور آپ رضی اللہ تعالیٰ عنہ یزیدیوں کے سامنے بالکل تنہا رہ جاتے ہیں۔ پھر بالآخر آپ رضی اللہ تعالیٰ عنہ یعنی امام مسلم بے دردی سے شہید کر دیے جاتے ہیں۔ امام عالی مقام اپنے اہل بیت کو ساتھ لے کر اب کوفہ کے لیے روانہ ہوتے ہیں۔ بیچ راستے ہی میں آپ کے قافلے کو روک لیا جاتا ہے، پھیر دیا جاتا ہے اور آپ کی آخری منزل کربلا کی طرف پھیر دیا جاتا ہے۔ پھر بالآخر 10 محرم الحرام کا سورج طلوع ہوتا ہے۔ آسمان غم سے بھرا ہوا تھا، زمین پر سکوت طاری تھا اور فضاؤں میں ایک الگ ہی خاموشی چھائی ہوئی تھی۔ 61 ہجری کا یہ دن تاریخ انسانیت کا وہ دن بننے جا رہا تھا جسے قیامت تک بھلایا نہیں جا سکے گا۔ یہ وہ دن تھا جب حق اور باطل کا فرق واضح ہونے والا تھا، جب ظلم کے خلاف سر بلند کرنے والے قافلے کا آخری امتحان شروع ہونے والا تھا۔ امام عالی مقام امام حسین رضی اللہ تعالیٰ عنہ اپنے خیمے سے باہر تشریف لاتے ہیں۔ اس وقت تک امام حسین کے تقریباً تمام ساتھی شہید ہو چکے تھے، بھائی، بھتیجے، بھانجے، عزیز، حتیٰ کہ اپنے چھوٹے ننڈے بیٹے علی اصغر کو بھی تیر کی نوک پر قربان کر چکے تھے، مگر زبان پر شکایت کا ایک لفظ بھی نہیں تھا، دل میں کوئی شکوہ نہیں۔ ان کی نظریں صرف ایک مقام پر جمی ہوئی تھیں اور وہ تھی رضا الہی۔ یزید کے سپاہی ہزاروں کی تعداد میں تھے، پانی پر قابض تھے، لیکن امام حسین اور ان کا قافلہ 3 دن سے پیاسا تھا۔ قافلہ اہل بیت کے ہر فرد کی زبان پیاس سے خشک ہو چکی تھی، زبانیں سوکھ گئی تھی، لیکن جو نہ سوکھا وہ ایمان تھا، جو نہ جھکا وہ حسین کا سر تھا، اور جو نہ بجھا وہ وفا کا چراغ تھا۔ امام حسین رضی اللہ تعالیٰ نے اپنے قافلے والوں کو آخری سلام کیا، ان سے رخصت لی اور تنہا میدان میں اترے۔ دلیری کے ساتھ بہادری سے خدا کے دشمنوں کا مقابلہ کیا، مقابلے میں جو آتا واپس نہ جاتا۔ یزیدی پریشان ہو گئے کہ ان کا مقابلہ کیسے کیا جائے، اس طرح تو یہ پورے کا پورا لشکر موت کے گھاٹ اتار دیں گے۔ پھر بالآخر ایک ہی حل سمجھ آیا، یزیدی فوج کے سپاہیوں نے چاروں طرف سے آپ کو گھیر لیا، سب نے مل کر ایک ساتھ تیر برسائے، نیزے مارے، تلواریں چلائیں، مگر وہ وفا کا علم بردار اپنی جگہ ڈٹا رہا، زخموں سے چور بدن، پیاس سے خشک ہونٹ، لیکن زبان پر اللہ کا ذکر جاری تھا۔ ناظرین، اتنی تکلیف، اتنے شدید زخموں کے باوجود امام حسین یزیدیوں کے سامنے جھکے نہیں۔ ہاں، جب امتحان کا وقت مکمل ہو گیا تو اب سر جھکتا ہے، سر جھکتا ہے، پر یزیدیوں کے سامنے نہیں، اپنے رب کے آگے سجدے میں جاتا ہے۔ پھر اسی حالت میں وہ سر جسے نبی کریم علیہ الصلوۃ والسلام نے چوما تھا، جو فاطمہ الزہرا کی گود میں پلا تھا، جو علی المرتضیٰ کے بازوؤں میں پروان چڑھا تھا، وہ حسین کے جسم سے جدا کر دیا جاتا ہے اور نیزے پر بلند کر دیا جاتا ہے۔ دل سوچتا ہے، کیا کسی ماں نے ایسا بیٹا پیدا کیا ہوگا؟ کیا کسی نانا نے ایسا نواسا دیکھا ہوگا؟ کیا کسی دین کے لیے ایسا کوئی نذرانہ پیش کیا گیا ہوگا؟ ہرگز نہیں، ہرگز نہیں، یہ امام حسین کا ہی حصہ تھا۔ ناظرین، امام حسین نے میدان کربلا میں اپنے خون سے دین اسلام کو نئی زندگی دی، ان کے لہو سے وفا کی نئی تاریخ رقم ہوئی۔ کربلا کی ریت پر جو لہو بہا، وہ امت مسلمہ کے ضمیر کو ہمیشہ کے لیے جھنجھوڑ گیا۔ آپ نے ہمیں سکھایا کہ ظلم کے آگے جھکنا حسین کے نانا کے دین میں نہیں، باطل کے ساتھ سمجھوتا کرنا آل رسول کے شایان شان نہیں۔ آپ کی شہادت نے بتا دیا کہ اسلام صرف تلوار سے نہیں پھیلا، ایک حسین جیسے قربانی دینے والوں کے لہو سے سینچا گیا ہے۔ یہی وجہ ہے کہ ہر سال جب محرم آتا ہے، ہر آنکھ اشک بار ہو جاتی ہے، ہر دل اداس ہو جاتا ہے، اور ہر زبان پر یہی نعرہ گونجتا ہے، حسین زندہ ہے، حسین کل بھی حق پر تھا، حسین آج بھی حق پر ہے۔ قتل حسین اصل میں مرگ یزید ہے، قتل حسین اصل میں مرگ یزید ہے، اسلام زندہ ہوتا ہے ہر کربلا کے بعد۔ ناظرین، کربلا صرف ایک واقعہ نہیں، ایک جذبہ ہے، ایک پیغام ہے، ایک عہد ہے۔ یہ پیغام ہے کہ دین کے لیے قربانی سے گھبرانا نہیں، سچائی کے لیے تنہا کھڑے ہو جائیں، اگر باطل پوری دنیا بھی ہو تو حسین بن کر حق کا علم بلند کرنا ہے۔ آخر میں امام علی مقام رضی اللہ عنہ کا ہی فرمان سنتے ہیں۔ آپ نے فرمایا، اگرچہ دنیا اچھی اور نفیس سمجھی جاتی ہے، مگر اللہ کا ثواب بہت زیادہ اور نفیس ہے۔ یعنی اللہ کی رضا جو ہے وہ حاصل کرنے کی طرف سوچنا چاہیے، دنیا کی رنگینیوں میں رب کی رضا سے دور نہ ہو جائیں۔ بہرحال ناظرین، ہم نے کوشش کی اپنی بساط کے مطابق اہل بیت کا کچھ ذکر کریں، کچھ پنجتن پاک کی باتیں کریں، اور اس نیت سے بھی یہ ہم نے پروگرام کیے کہ اللہ والوں کا ذکر کرنے سے رحمتوں کا نزول ہوتا ہے، ورنہ سچی بات یہ کہ یہ وہ ہستیاں ہیں جن کی بات کرنے کی نہ اوقات ہے نہ الفاظ ہیں، یہ اللہ کے مقبولین ہیں، میرے آقا کی آل ہیں، بس اللہ ان کے صدقے ہماری بخشش فرما دے۔ پیار بہت ہے ان سے، محبت بہت ہے، اور اس محبت میں کوئی، جس کو کہتے ہیں نا کہ اخلاص ہی اخلاص ہے، کوئی اور دنیا کا مقصد نہیں ہے، اللہ کی رضا کے لیے ان سے محبت۔ اللہ یہ محبت مرتے دم تک ہمارے دلوں میں باقی رکھے، ہمارے بچوں میں باقی رکھے، اور ہمیں قیامت کے دن آل رسول کی غلامی نصیب فرمائے، ان کا ساتھ نصیب فرمائے، ان کے پیچھے پیچھے جنت میں جانا نصیب فرمائے۔ ایک خوبصورت شعر پہ ہماری ویب سیریز کو ختم کرتے ہیں، دو جہاں میں خادم آل رسول اللہ کر، اللہ اس دنیا میں بھی اور آخرت میں بھی اگر ان کی نوکری عطا فرما دے تو اس سے اچھی کیا نوکری ہوگی۔ دو جہاں میں خادم آل رسول اللہ کر، حضرت آل رسول مقتدا کے واسطے۔ ہمیں اپنی دعاؤں میں یاد رکھیے گا، اگلے کسی پروگرام میں، اگلے کسی ویب سیریز میں آپ سے ملاقات ہوگی۔ آپ کو اگر یہ ویب سیریز اچھی لگی ہو تو اس کو شیئر کیجیے گا۔ ہم چاہتے ہیں کہ اہل بیت کی محبت ہماری آنے والی نسلوں میں بھی بڑھتی چلی جائے، تو آپ بھی ہمارا اس میں ساتھ دیجیے، اور دعوت اسلامی کے جو بھی آفیشیل اکاؤنٹس ہیں ان کو آپ لائک کیجیے، سبسکرائب کیجیے، شیئر کیجیے، اور نیکی کی دعوت میں ہمارا ساتھ دیجیے۔ صلوا علی الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ علیہ وسلم۔